أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين أبي القاسم محمد صلى الله عليه وآله، والأئمة الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرضين، روحي وأرواحنا له الفداء. اما بعد، امامت کے جس کا اعتقاد مکتب تشیع رکھتا ہے، اس امامت کے اندر ایک مهم ترین رکن جو موجود ہے وہ عصمت ہے. یعنی جو بھی امام ہوگا وہ معصوم ہونا چاہیے. اس کو ثابت کرنے کے لیے قرآنی دلیلیں آپ کی خدمت میں ذکر ہو رہی ہیں. آیت تطہیر میں ہماری بحث یہاں پر ختم ہوئی تھی کہ یرید اللہ میں ارادہ کون سا مراد ہے، اور وضاحت کی تھی کہ ارادہ دو قسم کا ہے، ارادہ تکوینیہ و ارادہ تشریعیہ. ارادہ، اب اس آیت میں کون سا ارادہ مراد ہے؟ اہل سنت اور تشیع کے اندر اختلاف پایا جاتا ہے. اہل سنت قائل ہیں کہ یہاں پر ارادہ تشریعیہ ہے، یعنی خدا نے جو ارادہ کیا ہے کہ اہل بیت سے رجز کو دور رکھے، وہ ارادہ تشریعیہ ہے. اور ارادہ تشریعیہ میں آپ کو عرض کیا تھا کہ اس میں فاعل اور فعل کے درمیان واسطہ موجود ہوتا ہے. اس کی بہترین مثالیں جو ہیں وہ احکام ہیں جو خداوند متعال نے عبد کے لیے نازل کیے ہیں. مثلا نماز پڑھنا ہے، زکاة دینا ہے، روزہ رکھنا ہے، خدا نے ان کا ارادہ کیا ہے کہ میرا عبد نماز پڑھے، میرا عبد روزہ رکھے، میرا عبد زکات دے. یہ جو احکام پر عمل کرنے کا خدا نے ارادہ کیا ہے، یہ ارادہ تشریعیہ ہے. کیوں؟ کیونکہ اس وجہ سے کہ خداوند متعال یہ چاہتا ہے کہ عبد اپنی مرضی سے ان اعمال کو انجام دے. اگر نماز پڑھنا چاہتا ہے تو اپنے ارادے سے نماز پڑھے. اسی طرح باقی احکام. تو یہاں پر خداوند متعال کے ارادہ اور تحقق فعل، مثلا نماز پڑھنے کے درمیان ایک چیز واسطہ بنی ہے جو کہ عبد کا ارادہ ہے، کہ عبد بھی ارادہ کرے کہ وہ نماز پڑھنا چاہتا ہے. یہ ارادہ تشریعیہ ہے. اہل سنت قائل ہیں کہ یہاں پر ارادہ تشریعیہ ہے، یعنی خداوند متعال یہاں پر جس طریقے سے باقی احکام نازل کیے ہیں، مثلا اقیم الصلاۃ کہا ہے، آتو الزکاۃ کہا ہے، یہاں پر بھی اسی طرح ہی بیان ہو رہا ہے کہ خداوند متعال یہ چاہتا ہے کہ رجس کو تم سے دور رکھے. اگر ارادہ تشریعیہ مراد لے لیا جائے تو اس میں یہ معنی بنے گا آ کر کہ یوں مانا ہم کریں گے آیت تطہیر کا کہ انما شرعنا لکم اہل البیت الاحکام. یعنی اگر ارادہ تشریعیہ لے لیا جائے تو ہم آیت تطہیر کا یوں مانا کریں گے کہ خداوند متعال فرما رہا ہے کہ ہم نے تمہارے لیے احکام کو تشریح کیا ہے، جعل کیا ہے، تمہارے لیے احکام نازل کیے ہیں اے اہل بیت. لِنُذْهِبَ عَنْكُمُ الرِّجْسَ. کیوں یہ احکام نازل کیے ہیں؟ تاکہ تم سے رجس کو دور کر سکیں، وَنُطَهِرَكُمْ اور تمہیں پاک کر سکیں، تطہیر کر سکیں. اگر ارادہ تشریعی مراد لے لیا جائے تو پھر یوں آیت کا معنی بنے گا. لیکن اگر ہم ارادہ تکوینیہ لے لیں، جس طرح کہ مکتب تشیع قائل ہے، وہ کہتا ہے کہ یہاں اصلاً ارادہ تشریعی مراد ہو ہی نہیں سکتا، بلکہ یہاں پر ارادہ تکوینی مراد ہے. کیوں ارادہ تکوینی یہاں پر इरादा तशरीई यहां पर मुराद नहीं हो सकता, उसकी वजह तीन दलीलों से मैं आपकी खिदमत में अर्ज करता हूं। एक तो आपकी खिदमत में यह पहले अर्ज हुआ था कि इन्नमा से यह आयत शुरू हुई है, ये जो मक्ता है, ये जो टुकड़ा है आयत का, ये इन्नमा से शुरू हुआ है और इन्नमा हासर पर दलालत कर रहा है। हासर क्या करती है, वो खास कर देती है मौरद के साथ, यानी फकत ये, इसके अलावा ना, ये हासर का माना होता है। अगर हम यहां पर इरादा तशरीई मुराद ले लें तो उसका माना क्या बनेगा, जैसे आपकी खिदमत में अर्ज किया कि खुदा वंद मुताल ये कहना चाहता है कि हमने अहकाम तशरी किए हैं तुम्हारे लिए, जाल किए हैं, बनाए हैं ताकि तुम्हें रिज से दूर रखें, तो ये आयत का माना हसर के साथ साजगार नहीं है। क्यों? क्योंकि तमाम आबद जितने भी मखलूकात इलाही है इंसान की शक्ल में, खुदा ने उनके लिए अहकाम जाल किए हैं सब के लिए, और रिज से दूर रखने का भी खुदा ने इरादा किया हुआ है सबसे। अकीमुस्सला अगर कहा है तो इसका मतलब क्या है कि खुदा वंद मुताल आबद को रिज से दूर रख सके। आतु जका अगर कहा है तो इसका मतलब यह है कि इंसान को रिज से दूर रख सके, यानी तशरीई इरादे के अंदर हासर मौजूद नहीं हो सकती क्योंकि तमाम इंसानियत उसके अंदर शामिल है। बस अगर आप इरादे तशरीईया लेना चाहते हैं तो यह इन्नमा के साथ साजगार नहीं है। बस इस दलील की बुनियाद पर हम यहां पर इरादा तशरीई नहीं ले सकते। दूसरी दलील जो हमारे पास मौजूद है कि यहां पर इरादा तशरीई मुराद नहीं ले सकते, वो ये है कि खुद पैगंबर ने इस आयत को अहले बैत के लिए बहुत ज्यादा अहमियत दी है। इंशाल्लाह बाद की गुफ्तगू के अंदर आपकी खिदमत में रिवायात अर्ज होंगी कि पैगंबर चंद महीने तक मौला अली के घर दरवाजे के आगे खड़े होकर ये आयत तलावत करते थे। तो इसका मतलब यह है कि यह आयत आम नहीं है, खास है। बस जब ये खास है और पैगंबर इतनी ज्यादा अहमियत दे रहे हैं इस आयत को अहले बैत के लिए, उनके दरवाजे पर जाकर इस आयत को रोजाना तिलावत कर रहे हैं, इसका मतलब यह है कि ये आम नहीं है। जब आम नहीं है तो हम यहां पर इरादा तशरीई मुराद नहीं ले सकते क्योंकि इरादा तशरीई आम है, किसी एक फर्द के साथ खास या किसी एक मोरिद के साथ खास नहीं हो सकता। ये दो दलीलें कि हम इस आयत में इरादा इलाही से मुराद इरादा तशरीई नहीं ले सकते। और तीसरी दलील के जिसकी वजह से हम यहां पर इरादा तशरीई मुराद नहीं ले सकते, वो ये है कि ये आयत फजीलत को बयान कर रही है। आप जितने भी मुफस्सरीन हैं उनके कलेमात की तरफ रुजू करें, उनकी किताबों की तरफ जाएं और देखें तो मालूम होगा कि वो सब इस बात के कायल हैं कि आयत तत्हीर फजीलत है अहले बैत के लिए। अब अहले बैत कौन है इससे अभी हमारा सरोकार नहीं है, बाद में इसके ऊपर मुफस्सल गुफ्तगु करेंगे। मुहिम यह है कि मुफस्सरीन अहले सुन्नत के हों या शिया के, वो कायल हैं कि ये आयत अहले बैत के लिए फजीलत शुमार होती है और इसका इकरार और सराहत के साथ किताबों में जिक्र किया है। तो अगर इरादे से मुराद इरादा तशरीईया ले लें तो फिर इरादा तशरीईया तो सब इबाद के लिए है, सब लोगों के लिए है, पूरे इंसान के लिए है इरादा तशरीई, तो फिर फजीलत एक के लिए हो दूसरे के लिए ना हो, यह कैसे हो सकता है। बस चूंकि यह आयत फजीलत पर दलालत कर रही है और फजीलत भी फकत अहले बैत के लिए है और बाकी इंसान इसके अंदर शामिल नहीं है, मालूम होता है कि यहां पर इरादा तशरीई नहीं है बल्कि यहां पर इरादा तकवीनी ही मुराद होगा। इस बात की तरफ कि यह फजीलत है, अहले सुन्नत का एक कौल मैं आपकी खिदमत में अर्ज किए देता हूं ताकि मतलब और ज्यादा वाज हो जाए कि ये फकत शिया की बात नहीं है कि ये आयत فضیلت پر دلالت کر رہی ہے۔ یہی عبارت جو میں نے آپ کی خدمت میں پہلے عرض کی تھی ابن حجر حیثمی کی، کہ اپنی کتاب السوائق المحرکہ کہ جو اس نے شیعہ کے رد میں لکھی ہے، اس کے اندر یوں آیت تطہیر کے بارے میں گفتگو کرتا ہے، ثم هذه الآية منبع فضائل اہل البیت النبوی، یہ آیت یعنی آیت تطہیر اہل بیت کے لیے فضائل کا منبع ہے، لاشتمالها على غرر معاصرهم والاعتناء بشأنهم، کیونکہ اس کے اندر ان کو اہمیت دی گئی ہے۔ میرا مورد شاہد یہی مقطع جو اوپر بیان کیا ہے یہ ہے، یہ ٹکڑا جو ہے کہ ثم هذه الآية منبع فضائل اہل البیت النبوی، کہ یہ آیت فضائل کا منبع ہے، سرچشمہ ہے فضائل اہل بیت کے لیے۔ پس معلوم ہوا کہ آیت تطہیر یہ فضیلت ہے اہل بیت کے لیے، اور جب یہ فضیلت ہے اہل بیت کے لیے تو یہاں پر ارادہ تشریعی مراد نہیں لے سکتے۔ بس یہ تین دلیلیں ہمارے پاس موجود ہیں جس سے یہ ثابت ہوتا ہے کہ آیت تطہیر میں ہم ارادہ تشریعی مراد نہیں لے سکتے۔ بس جب ارادہ تشریعی مراد نہیں لے سکتے تو دوسرا جو ارادہ بچتا ہے وہ ارادہ تکوینیہ ہے، یہاں پر ہم ارادہ تکوینیہ مراد لیں گے انشاءاللہ باقی گفتگو بعد میں۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔